नमस्कार, कार्यक्रम पैसाका कुरामा तपाईँलाई हार्दिक स्वागत छ। मेरो नाम हो मधुबन बिसी। यो कार्यक्रम तपाईँ रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र यसको पुनः प्रसारण तपाईँ शनिबार साँझ 7 बजे रेडियो भेरी एफएममा सुन्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा पोडकास्ट लगायतबाट पनि तपाईँले चाहेको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। समग्र विश्व यति बेला पैसाको पछाडि दौडिएको छ। मानिसका लागि जसरी मृत्यु अन्तिम सत्य हो, त्यसरी नै पैसा कमाउनु पनि अन्तिम सत्य साबित भइसकेको छ। एनी हाउ पैसा कमाऊ भन्ने सिद्धान्त बोकेर मानिसहरू पैसा कमाउन दौडिरहेका छन्। मानिसका लागि आमा बुवा र छोराछोरीभन्दा पनि पैसा ठुलो भइसक्यो। तर पैसा कमाउन त्यति सजिलो छैन। पैसा कमाउन इमान्दारिता, लगनशील, कर्तव्यनिष्ठ, मेहनती, समयलाई चिन्न सक्ने, लगानीका क्षेत्रमा पहिचान गर्न सक्ने, शिक्षित हुनुको साथै भाग्यले पनि साथ दिनुपर्छ। सजिलै पैसा कमाउन सकिने भए आज संसारका सबै मानिस धनी बनिसक्थे होला। मानिसमा इमान्दारिता, लगनशीलता र मेहनत, शिक्षा भने अवश्य हुनु नै पर्छ। यस्तो भएमा जुन क्षेत्रमा लागे पनि धन अर्थात् लक्ष्मी कमाउन सकिन्छ। बिल गेट्सले शून्यबाट सुरु गरे पनि आज संसारको सबैभन्दा धनी व्यक्ति बन्नुको कारण उहाँको लगनशीलता, मेहनती, इमान्दारिता नै रहेको छ। हरेक मान्छेमा सबैभन्दा पहिला शिक्षा चाहिन्छ। जिरोबाट सुरु गरेर धनी भएका धेरै उदाहरणहरू छन्। किसानले पनि राम्रोसँग मेहनत गरेर काम गर्यो भने त्यसबाटै मनग्गे पैसा कमाउन सक्छ। हरेक क्षेत्रमा पैसा लुकेर रहेको हुन्छ। पैसालाई कुन क्षेत्रमा लगाएर कसरी आफ्नो बनाउने हो भन्ने मात्रै त्यो आफूले उपाय निकाल्न पर्छ। हामी यिनै र यस्तै विभिन्न व्यक्तिसँग पैसाका विभिन्न अनुभवहरू तपाईँसँग ल्याउने प्रयत्न गर्छौँ। आजको कार्यक्रममा मैले सुर्खेतको वीरेन्द्रनगरका हर्कबहादुर खत्रीसँग उहाँको घर परिवार सञ्चालन गर्दा बजेट कसरी निर्माण गर्नुभएको छ र घर परिवार सञ्चालन गर्न पैसाले उहाँलाई कत्तिको सपोर्ट गरेको छ भन्ने बारेमा कुराकानी गरेको छु। सुनौ उहाँसँग गरेको यो कुराकानी। स्वागत छ यहाँलाई।
धन्यवाद।
आराम हुनुहुन्छ?
आराम छ हजुर।
आज म तपाईँले आफ्नो घर परिवारभित्र रहेर आफ्नो पारिवारिक बजेट, आफ्नो पारिवारिक बजेटलाई कसरी सञ्चालन गर्नुहुन्छ, घर परिवार कसरी सञ्चालन गर्नुपर्छ भनेर म तपाईँसँग कुराकानी गर्न आएको छु।
हजुर,
ठिक छ?
ठिक छ।
कसरी गरिरहनु भएको छ अहिले?
पहिला मलाई घर परिवार चलाउन, व्यापार चलाउन साह्रै गाह्रो भयो। सामान्य धान खेती र मकै खेती, गहुँ खेती गरेर परिवार चलाउन गाह्रो भयो। त्यसो भए हुनाले मैले चाहिने 47-48 सालदेखि नै तरकारी खेतीमा जोड गरेर मैले तरकारी खेतीको व्यवसायिक किसान हुँ र मैले छोरा छोरी कृषि जेटियो पढाएँ। चाहिने छोरालाई, छोराले जागिर खायो अनि विभिन्न अरू विषयहरूमा छोराछोरी सबलाई पढाएँ। तर यो सोझो चाहिने, अहिलेको सोझो स्थितिको चाहिने खेतीपाती गरेर घर परिवार चलाउन अहिलेको जमानामा गाह्रो छ। घर परिवार चलाउनलाई कि पशुपालन हुनुपर्छ कि तरकारी खेती हुनुपर्छ। यी दुईवटा पेसा नभएसम्म हामी सोझो यहाँ स्थानीय बस्ने उसले चाहिने किसानहरूले छोराछोरीलाई पढाउन, लेखाउन, घर परिवार चलाउन गाह्रो छ।
कसरी लाग्नुभयो यो कृषि क्षेत्रमा लागेर आफ्नो परिवार पालन पोषणदेखि लिएर अहिले छोराछोरीलाई पढाइ लेखाइमा पनि राम्रै ठाउँमा पुर्याउनु भइसकेको भन्नुभयो, अनि यो पशुपालन कृषिमा लाग्नुपर्छ भनेर कोबाट चाहिँ तपाईँले प्रेरणा पाउनुभयो र यो क्षेत्रमा लाग्नुभयो?
म अघि हजुर पहिला चाहिँ एकपल्ट कृषि सहायक भन्ने राख्थ्यो जेटियोले। एउटा गाविसमा एउटा कृषि सहायक रहन्थ्यो। म लाटिगुली गाविसको कृषि सहायक बने पहिला। त्यहाँबाट कृषिमा तालिम गरेदेखि कृषि खेती गर्नुपर्छ भन्ने प्रसान भएर म कृषिमा लागेका हुँ र लाग्दा लाग्दा मैले धेरै लाटी कोइली, उत्तर गङ्गा र लाटी कोइली चाहिने जरबुटा, साटाखानीसम्मका किसान समूह र समूहहरूलाई र सहकारीहरूलाई गठन गर्ने प्रयासमा पनि लागेँ। किनभने समूह नभइकन याद सरकारले नहेर्ने अनि किसान गर्नलाई किसान चाहिने जो एउटा सञ्जाल बनाउनु पर्यो भनेर सञ्जालमा दौडेँ। अनि लाटिकोली कृषि समन्वय समिति बनाएँ, विभिन्न सहकारी समूहहरू गठन भएर सहकारी समन्वय समिति बनाइयो हजुर, समिति समन्वय समिति बनाए, समितिको अध्यक्ष म आफै भएँ, सहकारी गठन गरियो अनि सहकारीमा लागियो, सहकारी र समन्वय समिति मार्फत जिल्ला कृषि विकास कार्यालय र जिल्ला विकासले पनि अलिअलि सहयोग चाहिने गर्ने गर्यो। त्यसपछिबाट सहकारीमा लागेर सहकारीको समन्वयमा जिल्ला कृषि विकास कार्यालयबाट तरकारी खेतीमा 5 वर्ष चाहिँ तरकारी खेतीमा लागियो। त्यसपछि हाम्रो क्षेत्र जाने आलु उत्पादन क्षेत्र बनाउने भनेर आलु बिउ महाशाखाबाट जिल्ला कृषि विकासलाई अनुरोध गरेर ध्वनि जिल्ला कृषि विकास कार्यालयको र हाम्रो किसान सहकारीको चाहिने आलुको बिउ किन्ने पैसा मात्रै किन्ने मात्रै लगानी हुने र ध्वनि चाहिँ सरकारले गर्ने भएर जिल्ला कृषि विकास कार्यालयले गरिदिने भएर हामीले बिउ उत्पादन क्षेत्रमा लाग्यौँ। 8-10 वर्ष बिउ उत्पादन गऱ्यौँ र अहिले आएर हाम्रो बिउ 32 टन जाजरकोटले माग्यो, 40 टन दैलेखले माग्यो, 40 टन सुर्खेत जिल्ला कृषि विकास कार्यालयले किसानका समूह सहकारीहरूमा पुर्याउने बिउ राखिदिनुपर्छ भनेर हाम्रो मणिकापुर कृषि सहकारीले अनुरोध गरेर हामीलाई चाहिने राख्न लगाएको थियो। मणिकापुर कृषि सहकारीमा हामी राखेका थियौँ अनि कोलिस्टोरमा राख्यौँ, कोलिस्टोरबाट ल्याएर सहकारीमा ल्याएर बिउ लैजानुहोस् भनेर अनुरोध गर्दाखेरि स्थानीय सरकारमा बजेट गइसक्यो, हामी बिउ लाँदैनौँ भनेपछि त्यो बिउको चाहिने बिचल्ली भयो। अहिले मात्रै हाम्रो चाहिने जो मणिकापुर कृषि सहकारीले बिउ कुहिएर ठुलो क्षति बेहोर्न पर्यो, नत्र एक मुरी गहुने ठाउँमा 10 क्विन्टल आलु हुन्छ, 10 क्विन्टल आलुको केही नभए पनि 20 रुपियाँ किलोले 20,000 रुपियाँ हुन्छ, 20,000 रुपियाँ भएपछि व्यवहार चलाउन निकै सजिलो छ, केही गाह्रो छैन।
जस्तो अब तपाईँले यो घर परिवारमा हुने यो सानोतिनो खर्चहरू हुन्छ नि, यसको पारिवारिक रूपमा बजेट बनाउनुहुन्छ, यो पैसा यहाँ खर्च गर्ने यो गर्ने भन्ने खाले त्यस्तो बजेट बनाउनुहुन्छ कि नै घर परिवारभित्रै?
पहिलाभरि बजेट बनाइएन हजुर, हाम्रो जहाँबाट आयो जसरी चल्छ चल्छ गरियो, त्यसपछि विद्यार्थीहरू पढ्न लागेपछि छोराछोरी पढ्ने भएपछि बजेट बनाइयो, यति रुपियाँ लाग्छ एक वर्षमा, हामीले कहाँ कहाँबाट कमाउने त भनेपछि दुनो मैसी ल्याएर दुध बेच्ने, तरकारी खेती गरेर यति कमाउने, दुधबाट यति कमाउने, यति यता बेहोर्ने, यति घर खानपानमा खर्च गर्ने भनेर योजना बनाउँदै गइयो। हालसाल अहिले चाहिने छोरा जागिरदार भए अनि कोही छोरा पढेर व्यापार गर्ने भएछ, कोही बुहारी जागिर खान्छन्, एउटी बुहारी मात्रै जागिर खान्नन्, एउटी बुहारी जागिर खान्छन् शिक्षामा, त्यसो भए हुनाले अहिले चाहिँ मलाई बजेट बनाउन कता जाम कसो गरौँ भन्ने छैन हजुर। 12-15 वर्ष मैले निकै दुःख पाएँ तर अहिलेलाई मलाई एकदम सम्पन्न छ। कृषिले मलाई चाहिने बचाएकै हो, कृषि विकास कार्यालय र जिल्ला कृषिको जुन कार्यक्रम छ त्यो कार्यक्रममा सम्पूर्ण ठाउँमा म सेयर भएँ, आएका योजनाहरू आएका विकासहरू लिएर सहकारीमा लगाएँ र आफ्नो समूहहरूमा लगाएँ, त्यति गर्दाखेरि मलाई अहिले चाहिने सम्बन्ध राम्रो थियो। अहिले अब बुढाबुढी पनि भइयो, अब 71 वर्षको भएँ, अब चाहिने मैले यो पेसा छोड्दैछु।
जस्तो अब यो योजना बनाउँदा हुन्छ नि, अब योजना बनाएर काम गर्दा कतिको सहज हुँदो रहेछ र नबनाउँदा के अप्ठ्यारो पर्दो रहेछ?
नबनाउँदा कहिलेकाहीँ चाहिँ ठुलो बजेटको आवश्यक पर्ने, आफ्नो सञ्चित नहुने, योजना बनाएर वर्षभरिमा मेरो परिवारलाई यति लाग्छ, यसरी जानुपर्छ, यति आलुबाट आम्दानी गर्ने, यति तरकारीबाट आम्दानी गर्ने, यति दुधबाट आम्दानी गर्ने भनेर बनाएको छ भने त्यो बजेटबाट चाहिँ क्याच गर्दै जान्छ र आफूलाई अलिकति सुलभ हुन्छ। नबनाएको धन्दाभन्दा जति आज मासियो भोलि चाहिँदा छैन, त्यसो भए परिवारभित्र बस्दाखेरि वर्षभरिमा विद्यार्थीलाई कति चाहिन्छ, परिवारलाई कति चाहिन्छ, कतिसम्म खर्च गर्ने परिवार छ, त्यसको आय व्यय बजेट बनाएर व्यवहारमा सुरु गर्दाखेरि सजिलो।
जस्तो अब यो पैसाका कुराकानी गरिरहँदा पैसा भन्ने चिज छ नि
हजुर,
तपाईँलाई के हो पैसा जस्तो लाग्छ?
पैसा नभई नहुने चिज पनि हो, पैसा नभएपछि अहिले बिमारी हुँदाखेरि के अरे बाँच्ने, पैसैले हो बाँच्ने, तर साँच्चै पैसा पनि होइन, हुन त आफूलाई खाने लाउने आफ्ना 10 नङ्ग्रीबाट कृषिबाट जाने उपज छ भने पैसै पो किन चाहियो र, तर अब आफूलाई दुःख विराम पर्दा खर्च पर्छ यताउता पैसा त आवश्यकै हो, पैसा चाहिन्छ, पैसा बिना त हामी बाँच्नै सक्दैनौँ, के गर्ने, कसरी जिप्ट्याएर खाउँ भन्ने त्यस्ता कुनीति कुनैतिकता भएका मान्छेहरूसँगको सत्सङ्गतले विरोध हुने हो। खासै गरी आफ्नो सोझो धन्दामा लागेर सोझो व्यवहारको परिपाटीमा लाग्ने मान्छेलाई खासै चाहिने जो पैसाको लागि अर्कासँग विरोध गरिरहनु पर्दैन, आफ्नो पाखुरा बजाएपछि पुग्दो रहेछ भन्ने कुरा मेरा चाहिने अनुभवले बतायो। म 26 वर्ष भयो अहिले चाहिने मैले तरकारी खेतीमा जुटेर भैँसी दुनो भैँसी राखेर गोबर ग्यास राखेर जुटेको, तर अहिलेसम्म मलाई चाहिने त्यस्तो अर्कामाथि चाहिने अर्काको पैसा कसरी ल्याउँ के गरौँ भन्ने हाहाकार चाहिँ परेन। मेरो व्यवहार धानिँदै गयो, चल्दै गयो, अहिले छोराछोरी सन्तुष्ट छन्, सबै लेखे पढेका छन्, सबै आफ्नो व्यवहार धन्दामा छन्, अहिले सन्तुष्ट छु।
अब यो पैसाको कुरा एकातर्फ रह्यो, सँगसँगै यो बचतको कुरा छ नि, यहाँले कसरी लिनुभएको छ यो पैसालाई, बचत गर्ने तरिका, बचत गर्दा हुने फाइदाहरूमा कसरी जानुहुन्छ यहाँ?
बचत गर्दा फाइदै हुन्छ, हामी सहकारी खोलेर बचत गर्ने पनि गरेका छौँ, बचतको पाटो एकदम राम्रो हो हुन त, तर सही सहकारी भयो, सही कर्मचारी भयो, सही सहकारीका मेम्बरहरू भयो भने बचतको काम भयो, त्यहाँ सबै बुढाइदियो भने आफ्नो दुःख पनि गए, बचत गरे पैसा पनि गयो, अब त्यस्तो पनि छ। र बचत अब पहिलाभन्दा पनि 60 वर्षभन्दा माथि बचतको आवश्यक पर्दो रहेछ, किनभने अब आफ्नो आफ्नो धन्दामा छोराछोरी लागिसकेपछि आफ्नो जागिर छैन, पिन्सिङ छैन, आयस्रोत छैन भने त्यस बेला बचतको आवश्यक पर्ने रहेछ, बचत 60 वर्षदेखि माथिलाई केही बचत गर्नै पर्ने रहेछ।
तपाईँले
मेरो अनुभवले
आफूले गर्नुभयो कि भएन?
मैले त्यति गरिनँ हजुर, तर अहिले हालचाललाई अलिअलि राखेको छु, 1.5 लाख।
अब जस्तो यो पैसाकै लागि धेरै दुःख पाउनुपर्ने हुन्छ नि, पैसाका लागि धेरै दुःख तपाईँहरूले पाउनु परेको परेन कहिले यस ठाउँमा आइपुग्नसम्मको लागि?
मैले साह्रै दुःख पाउने भनेको त्यही छोराछोरी पढाउने बेला अलिअलि घर बनाउनु पर्ने, छोराछोरीको विवाह गर्नुपर्ने, छोराछोरी पढाउनु पर्ने, त्यस बेला अलिक ठुलो खर्च बढेर अलिअलि कृषि विकास ब्याङ्कको ऋणसिन लिनु पर्या हो, न त त्यस्तो हाहाकार भएन, त्यहाँबाट तरकारी खेतीसेती गरेर ऋणसिन तिर्दिएँ, मलाई त्यस्तो हाहाकार केही परेन।
अहिले श्रीमान श्रीमती बिचमा तपाईँहरूको अलिअलि खर्च पर्छ हुन्छ नि, यो खर्च कसरी मिलाउनुहुन्छ, श्रीमान श्रीमतीको खर्च कसको बढी हुन्छ तपाईँहरू दुवैजना बिच?
नै खर्च मेरो मात्रै हुन्छ, बुढीमाको हुन्न, बुढीमा घरै बसिन्, अनि अब बुहारीले 3 दिन 4 दिन 2 दिन 3 दिन 4 दिन बिराएर 1500 नोट दिन्छन्, अनि नाति नातिना भुल्याउने, आफूलाई यताउता लिने, फलफुल लिने, खाने पुगिरहेछ, अनि मलाई अहिले सहज छ अहिले खासै। कहिलेकाहीँ रहर लागेको तरकारीहरू किन्ने हो, नयाँ तरकारीहरू आयो बजारमा भने लिएर जाने हो मन्डीबाट, अनि फलफुलहरू लिएर जाने हो, अनि त्यही केटाकेटी नाति नातिनाहरू अलिक साना छन् दुइटा, अरू त 3 ठुला भइसके, 2 साना छन्, त्यो सानालाई कहिलेकाहीँ भुल्याउनु पर्छ 10-20 रुपियाँ त्यति हो।
जस्तो आफूले लाउन मन लागेको चिज किन्न नपाउँदा कस्तो खालको महसुस हुन्थ्यो त्यति
बेला? महसुस त भयो नि हजुर, अब त्यो उमेरमा अब कोहीलाई दिँदाम भने पनि दिन पाइएन, खाँदाम भन्ने चिज पनि खान पाइएन, लोभ गर्नु पऱ्यो, अब त्यस्तै जिन्दगी गरियो, अब पहिला निम्न स्तरको आय आर्जन कम हुनाले खाने लाउने त पुग्थ्यो सधैँ, खाने लाउनेको लागि बेसाउनु पर्दैन थियो, तर विद्यार्थी स्कुल पढाउँदाखेरि र बाहिरको चाहिँ तरकारी खेतीको प्रोसेस पहिला सुरु गर्दाखेरि अलि लगानी धेरै गर्नुपर्ने भावनाले त्यसै बेला हतोत्साही भए हो, नत्र खासै चाहिने मलाई खानै नपाएको छट्टै चाहिने जो खाती नै खाती रहेको छ मलाई अहिलेसम्म केही छैन। अन्तरिम वर्ग काम त निम्न पनि नै माथि पनि नै, यहाँका जिम्मेदार साहबहरू यहाँ भेलुगा ठुलाबाट भन्दा हामीसँग जग्गा जमिन थोरै भयो, तर हाम्रा जाँगर र तागतले गर्दा, कामले पाखुराले गर्दा हामी केही गरिब भएनौँ, हामीले खान लाउने पुगिरह्यो, र परिवारमा यो चिज यो खान पाएन, यो चिज लाउन पाएन भन्ने मैले चाहिने छोरा छोरी बुहारी बिहा गरेपछि पनि त्यस्तो गुनासो, यो चिज छट्टै भएन भनेर गुनासो चाहिँ मैले सुन्न परेन, आफू आफूले कमाए, आफू आफूले खाए, आफू आफूले लाए, छोराछोरी पढे लेखेपछि मलाई केही दुःख भएन।
अब खर्चलाई कम गर्न, खर्च नियन्त्रण गर्न तपाईँले आफ्नो परिवारभित्र के कस्तो कामहरू चाहिँ गर्नुहुन्थ्यो, खर्च अलिकति कम गर्नुपर्छ है भन्ने खालको के कस्तो तपाईँले योजना चाहिँ बनाउनुहुन्थ्यो त्यति बेला?
खर्च कम गर्नलाई त हजुर अब आफूसित दाल भात तरकारीहरू रोटी पिठो आटो भएको आफ्नो सामान खाद्य पदार्थ र तरकारी आफूसँग टन्नै हुन्थ्यो, दुध पनि आफूसँग हुन्थ्यो, र किन्नुपर्ने केही पनि थिएन, कहिलेकाहीँ मासु खानु पर्दा किन्न पर्थ्यो र मासु खाने कुरामा कन्जुसी हामीले गरेनौँ। अब माछा मासु फलफुल खाँदाखेरि त्यही हो कहिलेकाहीँ किन्ने,
अलिकति केही सरसामान किन्ने हुन्छ नि परिवारसँग सरसल्लाह गर्नुहुन्थ्यो।
ठुलो सामान किन्दाखेरि त सबै परिवार छोरा बुहारी छोरी बुढी सबसँग सल्लाह गरेर उनीहरूकै नेतृत्वमा मैले किन्न लगाउँथेँ, म आफू चाहने लागिनँ। किनभने अलिकता नयाँ जमानाका चाहिने भावहरू छोरा बुहारीहरूले निकाल्ने छोरीहरूले निकाल्ने, त्यसो भए उनीहरूलाई के इच्छा लाग्छ त्यो किन भन्ने, अब त्यो पारिवारिकमा मलाई त्यस्तो दुःख चाहिँ भएन।
यो उमेरमा आइसक्दा अलिकति पैसाकै कारणले सम्झना लायक अलिकति यो चाहिँ गर्न पाएन भन्ने खालको केही छ?
त्यस्तो खासै त छैन, तर मलाई यो बजारमा विनयनगर बजार लाइन खोलेर बजार सुरु गर्दाखेरि 300 घडेरी लिउँ भन्दाखेरि आफूसँग पैसा थिएन, बुवाले चाहिने पैसा दिनु भएन, त्यो घडेरी फुत्कियो। अहिलेसम्म पनि त्यो झल्को झकझकी लाग्छ, त्यति मात्रै छ मलाई। त्यो साल हो 43 सालतिरको कुरा, 43 सालतिरको कुरा हो। त्यस बेला अलि बुवा हुनुहुन्थ्यो, हामी सुटभिन्न भएका थिएनौँ, सब परिवारहरू सँगै थियौँ। अनि बुवाले त्यस्तो ठाउँमा किन हुन्न, खेत किन, धान उत्पादन हुन्छ, धान खाने, त्यहाँ किन्ने होइन भन्नुभयो। त्यो किन्न पाइएन भन्ने त्यति मलाई अलिकति पछुत हो, अहिलेसम्म पनि झलक सम्झाइ हो। त्यो भएन लागेको चाहिँ घडेरी छोडियो भन्ने त्यही खाँती छ, नत्र त्यस्तो खाँती लाग्दैन। बरु मैले अहिले यो तरकारी खेतीको सिलसिलामा हेर्दाखेरि अझै पनि उठ्न बस्न त हुन्छ, तर कहीँ कसैको जग्गा चाहिँ ठेक्का लिएर खेती लगाउँ कि भन्ने सुर जाग्छन्, अझै खाँती लाग्छ तरकारी खेतीमा भने, मलाई जाँगर मरेको छैन अझै।
पैसा कमाउन आफूसँग भएको सम्पत्तिलाई सही ठाउँको छनौट गरी लगानी गर्नुपर्छ। बढेको सम्पत्तिलाई दुरुपयोग नगरी लगानी गर्दै गएमा लक्ष्मी अर्थात् पैसा बढ्दै जान्छ भन्ने भनाइ उहाँको थियो। मेहनतका साथ इमान्दारीपूर्वक काम गर्न सकेमा जिरोबाट सुरु गरे पनि अरबपति बन्न सकिन्छ। त्यसका लागि क्षेत्रगत ज्ञान अति आवश्यक हुन्छ। आफूलाई ज्ञान नभएको क्षेत्रमा लगानी गरेर पैसा कमाउन सकिँदैन, पैसाको गलत ठाउँमा उपयोग हुनुहुँदैन। पैसालाई परिचालन गर्ने मान्छे आफै अनुशासित र इमान्दारी हुनैपर्छ। उहाँका कुराकानीलाई हामी यतैतिर छोडेर कार्यक्रममा एकजना विज्ञको अनुभव सुन्छौँ। उहाँ हुनुहुन्छ ज्योति विकास बैङ्कको शाखा प्रबन्धकको रूपमा काम गर्दै आउनु भएको छ र उहाँको नाम हो गङ्गा प्रसाद चौलागाई, जो पैसाको बारेमा उहाँले धेरै कुरा बुझ्नु भएको छ र त्यो कुरालाई कार्यक्रममा उहाँले कसरी प्रस्तुत गर्नुहुन्छ त अब हामी उहाँसँग गरिएको यो कुराकानी सुनाउनेछौँ।
पारिवारिक बजेट कस्तो छ भन्नुहुन्छ भने, यो राष्ट्रले गर्दै आएको चिज हामीले पारिवारिकमा अहिलेसम्म त्यो होम गरिरहेको अवस्था म देख्दैन। किन भन्नुहुन्छ भने यो एउटा पहाडी उखान पनि छ, नेपाली उखान भन्छ, हुनेको साँझ सल्लाह नहुनेको बिहान सल्लाह भन्छ। यो हरेक कुराहरू पारिवारिक सल्लाह साझा गर्नुपर्ने हुन्छ। यसमा अब यो बजेट जसरी राष्ट्रले देशले यो गाउँपालिकाले वार्ड कार्यालयहरूले जम्मैले बजेटिङको व्यवस्था गर्छ, ब्याङ्किङ सेक्टरले बिजनेस सेन्टरले, त्यस्तै गरेर हामीले चाहिँ यो पारिवारिक बजेटको एक्सर्साइज नगरेको, यसको चाहिँ यसको उपदायता बारेमा नबुझेको मलाई महसुस भएको छ। किन भन्नुहुन्छ भने हिजोका दिनमा राष्ट्रले चाहिँ पहिला बचत चाहिँ खर्च गरेर बचत गर्ने सिद्धान्तमा प्रतिपादित भएको थियो, कति आम्दानी हुन्छ कति खर्च हुन्छ त्यसपछि मात्रै बचत गर्ने बानी थियो। अहिले त्यो चेन्ज भएर पहिला बचत गर्ने त्यसपछि चाहिँ खर्च गर्ने, आम्दानी कति छ त्यसको हामीले बचत कति राखेर खर्च गर्न सकिन्छ भन्ने कुरामा चाहिँ अहिले चाहिँ मेन फोकस भइरहेको अवस्था छ। र ब्याङ्किङ सेक्टरले पनि अहिले विभिन्न सेक्टरमा सेभिङको कुराहरूमा पनि यही कुराहरूलाई सिकाइरहेको अवस्था छ। विभिन्न सहकारी संस्था तपाईँको समूहहरूको अहिले यो यस्तो कुराहरू आइरहेछ। र म यो पारिवारिक बजेटमा यहाँको कुरा अत्यन्तै सान्दर्भिक किन मान्छु भने, हामीले हरेक क्षेत्रमा बजेटिङ गर्न जरुरी छ र पारिवारिकमा नितान्त जरुरी छ। हाम्रो आम्दानीको स्रोत के छ र हाम्रो आम्दानी कहाँ कहाँबाट आउँदैछ, कति आम्दानी हुन्छ र त्यसको चाहिँ हामीले खर्च कहाँ कहाँ गर्दैछौँ भन्ने हामीले एनालाइसिस नगरेकै कारण हामी दिन प्रतिदिन ऋणको भारमा डुब्नुपर्ने अवस्था भइरहेछ। आम्दानी स्रोतलाई हेरेर यदि हामीले पारिवारिक खर्चको म्यानेजमेन्ट गऱ्यौँ, बजेटिङको व्यवस्था गऱ्यौँ, शीर्षक छुट्याएर विभिन्न शीर्षकमा हामीले बजेटिङको व्यवस्था गरेर त्यो अनुसार हामीले खर्च मेन्टेन गर्न सक्यौँ भने बल्ल आर्थिक उपदेयता बारेमा प्रष्ट हुन्छ जस्तो लाग्छ।
एउटा सामान्य परिवारले बजेट बनाउँदा, घर परिवारमा लाग्ने बजेट निर्माण गर्दा के कुरामा ध्यान पुर्याउनुपर्छ?
यो पहिलो त आम्दानीको स्रोत के छ त्यो पत्ता लगाउनु पऱ्यो। हामीले आम्दानी कहाँ कहाँबाट कति कति आउँछ भनेर पहिला आम्दानीको डाटा कलेक्सन गर्नु पऱ्यो। आम्दानीको डाटा कलेक्सन गरिसकेपछि पारिवारिक हाम्रो सदस्य कति छ, हाम्रो कष्ट कति आउँछ, औषधिमा कति, शिक्षामा कति, खानपिनमा कति, दैनिक उपभोगमा कति, लत्ता कपडामा कति भनेर एउटा टेन्टेटिभ डाटा हामीले निकाल्न सक्नुपर्छ। जसको डाटाको माध्यमबाट हामीले एनालाइसिस गरेर बजेट हरेक शीर्षकमा छुट्याउने, कति युज गर्ने, हाम्रो चाहिँ चाडबाडहरू कति मनाउने, चाडबाडमा कति खर्च गर्ने, चाडबाडको लागि कति खर्च छुट्याउने, अतिथि सरकारमा कति छुट्याउने र अरू मनोरञ्जनका कुराहरू गर्दा कति गर्ने भन्ने कुराको लेख जोखा गर्नलाई बजेटिङ गर्न एकदमै आवश्यक देख्छु मैले। यदि त्यो बजेटिङ गर्ने हो भने हामी त्यो नर्म्सबाट बाहिर जान लाग्यौँ भने पक्कै पनि हामी अर्को एक्सर्साइज गरेर त्यो चाहिँ इन्कम वृद्धि गर्नुपर्ने अवस्था आउँछ।
अब यो बजेट बनाएर घर चलाउँदा के फाइदा हुन्छ?
असाध्यै राम्रो क्वेसन गर्नुभयो। बजेट बनाएर घर चलाउँदा सर्वप्रथम त्यो घर एकदम ट्रान्सपेरेन्सी, आर्थिक पारदर्शिता, आर्थिक अनुशासन पालना गरेको फ्यामिली बन्छ। किन भन्नुहुन्छ भने जस्तै हामीले कुनै एउटा शीर्षकमा उपचारमा 10,000 राख्यौँ, हाम्रो 12,000 खर्च हुनसक्छ अप्रत्याशित रूपमा, अथवा कहिलेकाहीँ उपचार गर्नु नपरेर त्यो बजेटिङ बच्न सक्छ। जस्तै सामाजिक संस्कारका कुराहरूमा हामीले चाहिँ बढी खर्च गरेर पनि सामाजिक संस्कार, सामाजिक चाडपर्व मनाउँछौँ तर कम खर्च गर्दा पनि पुग्ने अवस्था रहन्छ। यसले गर्दा हामीलाई एउटा म्यानेज गर्ने गाइडलाइन दिन्छ। बजेटिङ बनायो भने कुन शीर्षकमा हामीले कम गरेर अर्को शीर्षकमा मेन्टेन गर्ने भन्ने कुरा हामीलाई त्यो लेखाजोखा पनि हुन्छ।
अब एउटा सामान्य नागरिकले कसरी थाहा पाउने यी कुराहरू?
यो सामान्य नागरिकलाई थाहा पाउने यो चेतना दिन अत्यन्त जरुरी छ। यसले जुन यो कुरा अहिले ल्याइरहनु भएको छ यो अत्यन्त सान्दर्भिक पनि छ र यो विभिन्न वित्तीय संस्था, सङ्घ संस्था, सहकारी र विभिन्न एनजिओ आइएनजिओबाट यो चाहिँ ग्रामीण लेभलमा बढी चाहिँ चेतना जोगाउने हिसाबले प्रसार प्रसार र यसको ट्रेनिङ हुन र अन्तर्क्रिया हुनु जरुरी देख्छु म।
एउटा सामान्य नागरिकले आम्दानीलाई कसरी व्यवस्थापन गर्न सक्छ, उसले आफ्नो आम्दानीलाई सही व्यवस्थापन गर्न कसरी सक्छ उसले?
अहिलेको प्र्याक्टिसमा के छ भने एउटा सामान्य नागरिकले आफ्नो आम्दानीलाई एन केन मेन्टेन गरिरहेको अवस्था छ। किन भन्नुहुन्छ भने कसैको चाहिँ बचत पनि भइरहेको अवस्था देखिन्छ र कसैको बचत चाहिँ छैन र मेन्टेन गर्नलाई के छ भने अधिकांश फ्यामिलीहरूको जग्गा जमिन नै बिक्री वितरण गरेर त्यसबाट चलाउनु पर्ने अवस्था देखिन्छ। आम्दानी नभएको व्यक्तिहरूको, जसको आम्दानी धेरै छ उहाँहरूको त चाहिँ छ र हामी कहाँ अब 32% अझै पनि गरिबीको रेखामुनितिर रहेको हुँदाले त्यो वर्गले आम्दानी मेन्टेन गर्न एकदमै गाह्रो र अवसरको खोजी पनि गरिरहेको हुन्छ, अवसर पनि पाइरहेको अवस्था हुँदैन। यसले गर्दा सामान्य परिवारलाई चाहिँ बजेटिङ गर्न, उसको आम्दानी स्रोत नै नभएको हुनाले बजेटिङ गर्न चाहिँ गाह्रो देख्छु म। र इन्कम जेन्टको लागि अहिले विभिन्न यो धार्ती निकायहरू, यो ग्रुपहरू, माइक्रो क्रेडिटहरू आइरहेछ, सेभिङको कुराहरू सिकाइरहेछ र अहिले सेभिङ गर्ने महिलाहरूले अलिकति उत्सुकता देखाएको छ, किनभने हिजोको जस्तो छैन, अहिले पहिला बचाउने त्यसपछि खर्च गर्ने चलन पनि चलिरहेको अवस्था देख्छु मैले।
अब तपाईँहरू जस्ता विभिन्न ब्याङ्क त्यसै गरी विभिन्न फाइनान्सहरूले यो सम्बन्धी केही परामर्श गर्ने गर्नु भएको छ तपाईँहरूका आउने सेवाग्राहीसँग?
मैले त अत्यन्तै ब्याङ्किङ प्र्याक्टिस गर्दाखेरि म हिजो कृषि विकास ब्याङ्कमा 2042 सालदेखि प्रवेश गर्दा मेरो एउटा इच्छा के थियो भने ब्याङ्किङ सेक्टरले मैले आफैले ब्याङ्किङ चलाउनु पर्छ भनेर हुँदैन, ग्राहकको चाहना र रुचि के छ, आवश्यकता के छ। ब्याङ्किङ सेक्टरमा ब्याङ्कहरूले प्रोडक्सन कसरी बढाउने, खालि सेल्स गरेर मात्रै हुँदैन। अहिले ब्याङ्किङहरूले विभिन्न क्षेत्रमा लगानी गरिरहेको अवस्था छ, सहकारीहरूले गरिरहेछ, वित्तीय कम्पनीहरूले गरिरहेछ, यो लगानीमा खालि बिजनेस सेन्टरमा मात्रै लगानी गरेको मैले देखिरहेको अवस्था छ। किन भन्नुहुन्छ भनेपछि प्रोडक्सन के त, प्रोडक्सन उत्पादन हुनु पऱ्यो, उत्पादन भएपछि मात्रै इन्कमको स्रोत जेनेरेट हुन्छ र इन्कम गर्न लागि नेपाल सरकार नै एकदम लागि पर्नुपर्ने अवस्था आउँछ। किन भन्नुहुन्छ भने यहाँ प्रशस्त च्याउ उम्रेको जस्तो वित्तीय क्षेत्रहरू, ब्याङ्कहरू छ, कुन ब्याङ्कले कुन क्षेत्रमा काम गर्ने भन्ने पनि विश्लेषण गरिएको छ। अरू कन्ट्रीहरूमा, बाहिर कन्ट्रीहरूमा हेर्ने भने बिजनेसमा कुन ब्याङ्कले काम गर्ने, प्रोडक्सनमा कुन ब्याङ्कले गर्ने, यो आदि इत्यादि छुट्याएको हुन्छ। हरेक ब्याङ्कले हरेक बिजनेस लगानी गरे हुन्छ, त्यही ब्याङ्कले चाहिँ पशुपालन कृषि बनाए हुन्छ, अर्कोले बिजनेसै भन्या हुन्छ, सबै त्यसैमा लाग्दाखेरि वास्तवमा भन्नुहुन्छ भने प्रोडक्सन चाहिँ भइरहेको अवस्था छैन। हामीले स्थानीय उत्पादन के गर्यौँ त, फाइनेन्स केमा गर्यौँ? वास्तवमै भन्ने हो भने ब्याङ्किङ सेक्टरको लगानी बिजनेस क्षेत्रमा मात्रै छ, उत्पादन क्षेत्रमा छैन। मैले हिजो कृषि विकास ब्याङ्कमा रहँदाखेरि कृषि सहकारीहरूको पनि निर्माण गरेको अवस्था छ, 7 सहकारी पनि निर्माण गरेँ मैले। त्योबाट एनालाइसिस गर्नलाई के छ त, प्रोडक्सन गर्नलाई किसानसँग के गर्नुपर्छ भनेर अहिले राष्ट्रिय स्तरको सहकारीहरू पनि बनाएको छ, राष्ट्रपति पुरस्कार पनि पाइसकेका सहकारी छ। जस्तै कल्याणको समृद्धि सहकारीको कुरा गर्नुहुन्छ भने मैले नै सुरुवात गरेको सहकारी हो, राष्ट्रपति पुरस्कार पनि पाउन सफल भयो। अहिले मकैको बिउ उत्पादन गरेर त्यो सहकारीले नेपाल अधिराज्यभरि पठाइरहेको अवस्था छ।
जो अब यो पारिवारिक बजेट नै बनाउँदैनन् होइन, नबनाएर घर चलाउनेहरू पनि धेरै हुनुहुन्छ, उहाँलाई चाहिँ भविष्यमा कस्ता खालका सङ्कटहरू आइलाग्छ?
एक त के छ भने उनीहरूले यदि पारिवारिक बजेट बनाउँदैन भने आम्दानीको स्रोत पनि पहिचान गर्न सक्दैन। आम्दानीको पहिचान स्रोतहरू पहिचान गर्नलाई पनि यो पारिवारिक बजेट बनाउनु जरुरी छ। खर्चको एकातिर लाइन चाहिँ 10 पुगिसक्यो, आम्दानीको लाइन देखिँदैन, अनि उसले के गर्छ भने अब मैले यो खर्च मेन्टेन गर्न के स्रोतहरू अपनाउनु पर्छ भनेर एउटा गाइडलाइन चाहिँ दिन्छ पारिवारिक आम्दानी स्रोतले। यसले गर्दा म के भन्छु भने अब हामीले चाहिँ वित्तीय क्षेत्रमा काम गर्ने, ब्याङ्किङ सेक्टर कुनै पनि क्षेत्रले हो, नेपालमा अत्यन्त चाहिने कृषि क्षेत्र छ। कृषि क्षेत्रमा हामीले प्रोडक्सन गर्न सक्यौँ, यहाँको वन जल जमिन जङ्गल उपयोग गर्न सक्यौँ भने, उत्पादन वृद्धि गर्यो भने उत्पादन वृद्धिबाटै नै उनको सामान्य परिवारले एउटा चाहिँ यो एउटा स्रोत तयार गर्छ, त्यो स्रोतबाट आम्दानी लिन्छ, त्यसपछि उसले खर्च मेन्टेन गर्छ, मलाई त्यस्तो लाग्छ।
हवस् त, यिनै कुराकानी सँगसँगै आजलाई कार्यक्रम पैसाका कुराको समय सकिने लागेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। कार्यक्रम मन पर्यो भने साथीभाइलाई सुन्न भन्नुहोला, यदि मन परेको छैन भने हामीलाई खबर गर्नुहोला। त्यसका लागि हाम्रो फोन नम्बर हो 0383524445, वा तपाईँले मलाई पनि फोन गर्न सक्नुहुन्छ। त्यसको लागि मेरो नम्बर हो 9858503335 खबर गर्नुहोला। भन्दै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता मधुबन विष्टलाई पनि बिदा दिनुहोस्। नमस्ते।